The path of knowledge is the way to Jannah. The path of knowledge is the way to Jannah.
Alhamdulillahi Rabbil Alameen. Wassalatu wassalamu ala Sayyidil Mursaleen. Amma ba'd. فَأَعُوذُ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ الصَّلَاةُ وَالسَّلَامُ عَلَيْكَ يَا رَسُولَ اللَّهِ
الصَّلَاةُ وَالسَّلَامُ عَلَيْكَ يَا رَسُولَ اللَّهِ
وَعَلَى آلِكَ وَأَصْحَابِكَ يَا حَبِيبَ اللَّهِ
وَعَلَى آلِكَ وَأَصْحَابِكَ يَا حَبِيبَ اللَّهِ
الصَّلَاةُ وَالسَّلَامُ عَلَيْكَ يَا نَبِيَّ اللَّهِ
الصَّلَاةُ وَالسَّلَامُ عَلَيْكَ يَا نَبِيَّ اللَّهِ
وَعَلَىٰ آلِكَ وَأَصْحَابِكَ يَا نُورَ اللَّهِ
وَعَلَىٰ آلِكَ وَأَصْحَابِكَ يَا نُورَ اللَّهِ
Dear viewers of Madani Channel, welcome to our Path to Success Muharram Transmission. Our topic is about the story of Karbala. بہت سارے ایونٹ ہوئے on the 10th محرم کو لیکن ایک special event جس کو ہر سال یاد کیا جاتا ہے خاص طور پہ as a mission کے طور پر لیا جاتا ہے is about the Karbala. The grandson of the Prophet sallallahu alaihi wasallam, Hazrat Imam Hussain radiallahu ta'ala anhu, with his companion, Karbala ke tapti hui ret par jo hai, unko shaheed kiya gaya. Inshallah, aaj story of Karbala ke hawale se kuch madani phool lenge. Hamare saath rahiyega, inshallah. We'll start with the blessings of Durood-e Paak. The beloved Rasool sallallahu alaihi wasallam has said, send peace and blessings upon me, as this will be noor for you on the day of judgment. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم ماشاءاللہ we have today حافظ کلیم مدنی and ماشاءاللہ طارق مدنی اور ہمارے ساتھ ماشاءاللہ ہمارے منیر رضا طاری ہیں بڑی پیاری تلاوت بھی کرتے ہیں کلام بھی سنائیں گے سٹوری آف کربلا انشاءاللہ اس کو مختصر سے وقت میں کمپلیٹ کرنے کی کوشش بھی کریں گے انشاءاللہ آئیے پہلے ریسائٹیشن آف قرآن اور پھر انشاءاللہ ایک کلام سنتے ہیں
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الذين كفروا من أهل الكتاب والمشركين في نار جهنم خالدين فيها أولئك هم شر البرية إن الذين آمنوا وعملوا الصالحات أولئك هم خير البرية جزاؤهم عند ربهم جنات عدن تجري من تحتها الأنهار خالدين فيها أبدا رضي الله عنهم ورضوا عنه ذلك لمن خشي ربه صدق الله مولانا العظيم صلى الله عليك يا رسول الله وسلم عليك يا حبيب الله قلت حيلتي ينتى وسيلتي قلت حيلتي ينتى وسيلتي يدركني يا رسول الله أدركني يا حبيب الله أدركني يا رسول الله أدركني يا حبیب اللہ تنم فرسودہ جا پارا زہجرایا رسول اللہ دلم پج مردہ وارا زعسیا یا رسول اللہ گھٹائے غم کی چھائی دل پریشان یا رسول اللہ تم ہی ہو میرے درد و دکھ کا درمایا رسول اللہ سفینے کے پرخچے اڑ چکے رسول اللہ ادرکنی یا حبیب اللہ ادرکنی یا رسول اللہ ادرکنی یا حبیب اللہ مجھے ہر سال تم حج پر بلا ادرکنی یا حبیب اللہ ادرکنی یا رسول اللہ ادرکنی یا حبیب اللہ گناہوں کی نہیں جاتی ہے عادت یا رسول اللہ تمہیں اب کچھ کرو رسالت یا رسول اللہ لگا تکیا گناہوں کا پڑا دن رات سوتا ہوں مجھے اب خواب بے غفلت سے جگا دو یا رسول اللہ قلت حیلتی وسیلتی ادرکنی یا رسول اللہ ادرکنی یا حبیب اللہ ادرکنی یا رسول اللہ ادرکنی یا حبیب اللہ.
آج اسٹوری آف کربلا کے حوالے سے انشاءاللہ کچھ مدنی پھول سنیں گے. انشاءاللہ حافظ کلیم مدنی انشاءاللہ اس کو لے کے چلیں گے.
بسم اللہ الرحمن الرحیم. سید صاحب, when we hear about کربلا, the tragedy, what happened with the blessed اہل البیت علیہم رضوان, no doubt this causes us a lot of pain and anguish, and such feelings arise in our heart that if only we were there and we were able to sacrifice our bodies for the sake of Imam Hussein radiallahu anh and his blessed companions. But at the same time, we know alhamdulillah that what Imam Hussein radiallahu anh stood for and what happened was so that Islam could be revived, so that oppression can be stopped and ended. And alhamdulillah it did. Today we are singing the praises of Imam Hussein radiallahu an, and no one dares to keep the child's name Yazid. So this is the result, this is the outcome of what happened. But right at the beginning, I think it's important to note that Imam Hussein radiallahu ta'ala an wasn't a person looking for war, wasn't a person seeking battle. In fact, he knew from the offset, right from the beginning, that he would be martyred, that this was going to happen. Meaning the Prophet sallallahu alaihi wasallam, there's many narrations where Jibreel alayhi salam informed him that your grandson, your blessed grandson, he's arrived in the world, but he will also taste martyrdom. So this was known amongst the Ahlul Bayt, and these secrets they were aware of. So Imam Hussein radiallahu anhu didn't desire power, didn't desire status. All status and power is sacrificed at the feet of Imam Hussein radiallahu ta'ala. So why did this take place then? What led Imam Hussein going all the way to Kufa, then Karbala? Just a bit about that. So in the year 60 Hijri, Yazid, the tyrant, the oppressor, he became the ruler, he gained power, authority. And he was someone who was transgressing against the Sharia, the laws of Allah. He was drinking alcohol, he was fornicating, abandoning Salah, doing all sorts of sins. In fact, he sought to make that which was haram, halal, ma'adhallah, thumma ma'adhallah. So when Imam Hussein radiallahu anhu knew about this, he couldn't just stay quiet. See. Remember, Imam Hussein radiallahu anhu is from that family. Right from the beginning, the Prophet alayhi salam is teaching them Shari'i rulings. Halal, haram, right, wrong, permissible, impermissible. There's a beautiful narration in Sahihain, both Bukhari and Muslim, that Imam Hassan radiallahu anhu once ate a date which was from the category of sadaqate wajibah. And as we know, for the Ahlul Bayt, it's not permissible to eat sadaqate wajibah. So as soon as the Prophet ﷺ saw that, he made Imam Hassan spit out that date. And he said, أَمَا شَعَرْتَ أَنَّا لَا نَأْكُلُ الصَّدَقَةَ. And in some narrations, the word Ahlul Bayt has been used. Are you not aware that we, the Ahlul Bayt, do not eat sadaqah, sadaqah wajibah? So right from the beginning, the grandfather, the sharia, the one who comes with the rules of sharia, is teaching them halal and haram. So how could it be the case that when Imam Hussein radiallahu anhu is an adult now, he's grown up and he's seeing Yazid trying to make haram into halal, changing the laws of sharia, doing as he sees fit. How could he just stay quiet? So what happened? Yazid knew that as well. Yazid knew that if Imam Hussein is alive, then I will find things difficult. I won't be able to freely change the laws. My biggest obstacle is Imam Hussein. He knew that as well. So ma'adallah, in his mind, it was, I need to remove him from the equation at any cost. So first of all, he sent a message to the governor of Medina at the time, the minister. And he said to the governor that ensure that Imam Hussein pledges allegiance to me, gives bay'ah to me. That very night, the minister told Imam Hussein, this is the message that I've received from Yazid. You must give bay'ah to him. And never in a million years was Imam Hussein going to give bay'ah. Why? If he gave bay'ah, that would tell everybody, show everybody that what Yazid is doing is right. Ma'adallah. That we're okay with what he's doing. Let him do what he likes. So he knew he could never ever give his hands into the hands of a tyrant. So every step that Imam Hussein took, Sayyid Sahab, was full of wisdom. Some people, out of ignorance, they say the great Imam was overly passionate. And, you know, the decision, ma'adallah, they blame his decisions. And they're very ignorant people. Imam Hussein radiallahu anhu left Al-Madinatul Munawwara. He didn't want any bloodshed in Medina. He went to Makkah Al-Mukarramah with his family members. For there, approximately 5 months until Zulhijjah, he stayed. And in Makkah Al-Mukarramah, he was very quiet. You know, he didn't say to the companions who were there or anybody else, let's wage a war, anything like that. No. He was just contemplating the situation, what's going to happen, let's see. And then it so happened that around that time, the people of Kufa, they began writing letters. So many letters came to the great Imam saying, you need to come and save us. If you do not come to Kufa, we will have to give our hands in bay'ah to Yazid. And this won't be our fault because you have to come and save the day. So Imam Hussein radiallahu anhu now became necessary upon him. Why the Kufis, they could say on the Day of Judgment that we reached out to the great Imam, but the great Imam did not come. So Imam Hussein left for that reason. Let me help out my fellow Muslims, the Kufis. So he set out with his family. Again, there's no large army traveling with him. There's no like thousands of soldiers, weaponry. It's just him, his family, his household, women, children. 72, the number is given. When he reached Kufa, he realized before he even reached there that they were disloyal people. They did not send letters sincerely. It was so that he could come and that he and his family become trapped. So there's an obstacle in place. The Yazidi army will come. They will surround him, etc. So Imam Hussein radiallahu anhu realized that even the Kufis have let me down. So there he makes his way to Karbala, and so many occasions Imam Hussein radiallahu anhu is documented to have given beautiful, wisdom-filled, advice-filled khutbat as well. You know, the sermons of Imam Hussein, if you study them, subhanallah, each moment he had an opportunity, he would directly address the Yazidis and say to them that what you are doing is wrong. Meaning he would give da'wat ilal khair. He would invite towards goodness even in that difficult moment. Meaning he knew the Quran, he knew hadith, he had deep understanding of Quran and hadith. Even in that situation, he's trying to make their hearts disinclined from battle, from wrongdoing. But it was their destiny, and they were not to listen to the great Imam. Just one khutbah that I will mention a few words of Imam Hussein radiallahu ta'ala an. Imam Hussein radiallahu an said to the Yazidis, O people, the Messenger of Allah sallallahu alayhi wa sallam said, whoever sees an oppressive ruler who makes haram into halal, breaks the covenant of Allah Almighty, opposes the sunnah of the Messenger, and spreads sin and mischief amongst the servants of Allah, if they see such a ruler, and according to their power capability, they do not invite them towards goodness through their speech or action, that person shall be with the ruler as well. Allah. Meaning they shall both be punished equally. So each time Imam Hussein radiallahu anhu is trying to encourage them to leave falsehood, adopt the way of truth. But each time again, ma'adallah, the Yazidis, they were hell-bent. They just had this evil, evil intention of martyring Imam Hussein radiallahu anhu. And like this, the waqi'ah of Karbala ensued as well.
Allahu Akbar. Tariq bhai, aap kya farmayenge? Waqi ek, kya kehte hain, ek painful event hai ye musalmanon ke liye. Badi badi fatuhat hui hain, bade bade waqiat hue hain zindagiyon ke andar aur insani tareekh ke andar bahut sari aisi cheeze hain, lekin jis tarike se Muharram jab ye aata hai aur Imam Hussain ke radhiyallahu ta'ala ke mission ko yaad rakha jata hai, inki qurbani ko yaad rakha jata hai, kisi aur waqiye ko is tarah nahi liya jata hai.
Ji sahi, sahab ne sahi farmaya, aise hi. Aur kyunki ye ek aisa bada mamla hua ke us waqt ke musalmanon ke liye bhi aur aaj ke musalmanon ke liye bhi isme bahut sare sabak bhi hain, bahut sari cheeze bhi hain. Aur ek jo na gham aur afsos ki bazukat kaifiyat tari ho jati hai jab hum ye waqiat sunte hain, ye stories sunte hain. Bahrhal ye acha, ye aisi cheeze thi sahi sahab, yahan par ye bhi zikr karta hu ke nabi akram sallallahu taala alaihi wasallam bhi jante the इस बात को कि ये सब होने वाला है. यहाँ पर मैं एक रिवायत जिक्र करूँगा जो मुस्नद इमाम अहमद बिन हम्बल में जिक्र की गई है. वहाँ पर ये हदीस का रिवायत का नंबर है 13820. वहाँ पर ये रिवायत जिक्र की गई है, हज़रत अनस बिन मालिक रज़ी अल्लाहु अन्हु से मरवी है कि वो कहते हैं कि जो बारिश वाले फरिश्ते हैं उन्होंने इजाज़त चाही कि वो नबी अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम के पास आए, तो उनको इजाज़त दे दी गई. तो उस फरिश्ते ने हज़रत उम्मे सलमा रज़ी अल्लाहु तआला अन्हा से कहा कि तुम हिफाजत करो दरवाजे पर, यानी कि कोई आ ना जाए. अब क्या हुआ, अब उस फरिश्ते ने कहा जब कि नबी अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम के सामने हजरत इमाम हुसैन रज़ियल्लाहु तआला अन्हु थे, क्या आप इनको पसंद करते हैं, क्या आप इनसे मोहब्बत रखते हैं? और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया, हाँ मैं इससे मोहब्बत रखता हूँ. तो उस फरिश्ते ने कहा कि आपकी उम्मत, अन करीब उम्मत का गिरोह इनको जो है कत्ल कर देगा, इनको शहीद कर देगा. अल्लाहु अकबर. और उसी फरिश्ते ने फिर आगे कहा, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हैरत में, और उस वक्त उस फरिश्ते ने कहा अगर आप चाहें तो मैं आपको वो जगह दिखा सकता हूँ जिसमें उनको शहीद किया जाएगा. फिर उस फरिश्ते ने अपना हाथ मारा اور نبی اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو سرخ مٹی دکھائی تو حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہ نے اس مٹی کو لیا. تو امام حسین رضی اللہ تعالیٰ عنہ کے متعلق پہلے سے نبی اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو خبر تھی, اور اس روایت سے یہ بھی پتہ لگتا ہے کہ نبی اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو غیب کا بھی علم ہے, وہ جانتے ہیں کہ کیا ہونے والا ہے, اس سے یہ بھی معلوم ہوتا ہے. تو یہ پہلے سے خبر تھی, لیکن اس کے باوجود دیکھیں اس بات کو, یہاں پر یہ پوائنٹ کو انڈرسٹینڈ کرنا ضروری ہے کہ یہ مقام امتحان ہے, یہ مقام ابتلا ہے, اور یہ تو خود اللہ تبارک و تعالیٰ نے قرآن مجید فرقان حمید میں ارشاد فرمایا کہ ہم تمہیں آزمائیں گے, فرمایا کہ وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ, فرمایا کہ ہم تمہیں ضرور بضرور آزمائیں گے. تو یہ آزمانے کی جگہ, اور یہ آزمائش کا مقام تو علماء نے, محدثین نے اس پر لکھا ہے کہ یہ آزمائش کا مقام تھا, اس وجہ سے نبی اکرم صلی اللہ تعالیٰ وسلم نے اس کے متعلق یہ دعا نہیں کی کہ ایسا نہ ہو. تو یہ ساری چیزیں پہلے سے جو ہے نبی اکرم صلی اللہ علیہ وسلم کے علم میں تھی.
صرف میرے آقا صلی اللہ علیہ وسلم نے نہیں بلکہ پورے خاندان میں سے ان میں سے,
جی,
نہ حضرت علی رضی اللہ تعالیٰ عنہ, نہ فاطمہ زہرا رضی اللہ تعالیٰ عنہ, نہ امام حسن رضی اللہ تعالیٰ عنہ, نہ امام حسین رضی اللہ, ان میں سے کسی نے بھی نہیں.
جی بالکل,
یہ ہمارے لیے ایک لیسن کی بات ہے. ہمیں تو ذرا سی پریشانی آ جائے تو مسجد جاتی ہے, دینی کام جاتے ہیں, لوگوں کی مدد چلے جاتی ہے, لیکن یہ دیکھیں کہ یہ اتنا بڑا واقعہ ہونے والا تھا, سب کو پتہ تھا, لیکن وہ رب کی رضا پہ راضی ہے. جو ہم پہلے بھی بات کر چکے ہیں کہ رب کی رضا سب سے پرائیورٹی پہ ہونی چاہیے اگر زندگی میں کامیابی چاہتے ہیں. اور جو ابھی کلیم بھائی جیسے بیان کر رہے تھے, خطبے جگہ جگہ ان کو سمجھانے کی بھی کوشش کی, اور ایک مطلب ایک قائم کی گئی حجت کہ بھائی یہ دیکھو پتہ تو تھا, لیکن یہ کہ اپنی سمجھ جو ہے نا وہ نیکی کی دعوت دینے کی جو تھی نا وہ آخر تک جاری رہی تھی, اور باقاعدہ بتایا بھی کہ یہ کیسے ہو سکتا ہے, اٹس ناٹ پاسبل کہ کسی بھی طریقے سے یزید کی بیعت ہو ہی نہیں سکتی ہے, کیونکہ یزید فاسق ہے. سات برائیاں بیان کی خطبے میں کہ یزید فاسق ہے, یزید شرابی ہے, یزید ظالم ہے, یزید اللہ کی اطاعت چھوڑ کر شیطان کی پیروی کرتا ہے, یزید فساد پھیلاتا ہے, یزید اللہ کی حدود کو پامال کرتا ہے, یزید اللہ کی حلال کی ہوئی چیزوں کو حرام اور حرام کی ہوئی چیزوں کو حلال ٹھہراتا ہے, اس کی بیعت کیسے کی جا سکتی ہے. یہ رہتی دنیا تک جو ہے وہ مثال قائم کر کے گئے امام حسین رضی اللہ تعالیٰ.
Definitely, Sayyid Sahib, and SubhanAllah, just goes to show, as you said, that there were so many attempts made by the great Imam. Again, he wasn't hasty. He wasn't someone who didn't take, didn't remain patient, even at this difficult time as well. He again and again tried for their betterment, that maybe they will listen. And the khutbah that I was mentioning earlier, it continues, and Sayyiduna Imam Hussain radiallahu ta'ala said, that hear this, O people, these individuals, Yazid and his followers, have sought to make obeying Satan necessary, meaning everything they were doing was following in the footsteps of Shaitan, and they have abandoned obeying Allah. They have spread discord, crossed the boundaries of Allah, as you said, mentioned as well, made haram into halal, halal into haram. Ana ahaqqu min ghayri. Imam Hussain radiallahu anhu said, I am rightful of removing him, meaning not through battle but through Allah, the right way. I am rightful, meaning I am from the Ahlul Bayt, I am the grandson of the Messenger of Allah sallallahu alayhi wa sallam. I am worthy more than others to stop him from his oppression. So again, as you said, amrun bil ma'roof wa nahyun 'anil munkar. And when we study this particular incident, Imam Hussain radiallahu ta'ala did not have any personal enmity with Yazid. He had no personal issue like that, or, you know, desire for power, status, or anything like that. Now think for a moment, and viewers should think as well, the one who has been told that Sayyida Shababi Ahlil Jannah,
Allah,
that him and his brother are the leaders of the youth of paradise, what would he need from this world? What prestige, what honor can this world give to him? Nothing. So anyone who receives honor is through the sadaqah of the Ahlul Bayt. So Imam Hussain radiallahu anhu, it wasn't because of power, it wasn't because of status, no wealth, nothing. Even in this moment, those foolish people did not see that this person, he is not going to turn back from his mission. But still they try to entice him. We'll give you wealth, we'll give you this, we'll give you that, just remain quiet. But he couldn't, his iman did not allow him to remain quiet at that moment. And he continued in his mission as well. So we learn that Imam Hussain radiallahu anhu, what did he stand for in this whole incident of Karbala? He stood against irreligiosity, meaning those who go against religion. Now today as well, in our communities, in our environments, even in our homes, we have to ponder how much do we stand up using wisdom, using hikmat, how much do we promote goodness, righteousness, and how much do we try to forbid evil. Now, being Husayni is the term we use, and may Allah make us worthy of that title as well. What that entails is, just as Imam Husayn radiallahu anh stood up against those who didn't offer salah, again today we use wisdom to try and make people come towards salah. This is Husayniyat. Those people who are oppressing others, the biggest lesson we learn, those people who are oppressing others, you stop that oppression in whatever way you can. Like the Prophet ﷺ said in a beautiful narration, that when you see wrong, change it with your hand. If you can't change it with your hand, then at least your tongue. If you can't change it with your tongue, then at least think of it bad in the heart. But this is the lowest level. وَذَارِكَ أَضْعَفُ الْإِيمَانِ. So Imam Husayn radiallahu anhu, he taught us time and time again, every step of this way, that you do not surrender to an oppressor. You do not just, you know, give up. You continue fighting for the right cause, and inshallah Allah Ta'ala will help you as well.
Kehte simple word mein, the sacrifice of 72 has left lessons for billions.
Subhanallah, subhanallah.
Hum sab ke liye rehti duniya tak lesson hai. To Tariq bhai kya farmayenge?
सही साहब, यहाँ पर ये अर्ज करूंगा कि अगर बंदे से बाज़ूकात कहीं गलती हो जाती है, कुछ इस तरह का हो जाता है, तो उसको बंदे को नादिम होना चाहिए। मैंने जब एक रिवायत पढ़ी, इमाम बुखारी रहमान ने इसको जिक्र किया है हज़रत मुजाहिद रहमतुल्लाह अलैह से, तो मुझे जो ना बड़ा ये यानी कि हुआ कि जैसे कहते हैं ना, एक तो चोरी ऊपर से सीना जोरी, ये इसकी जो ना यजीद की हरकतें थी। अब जैसे यहाँ पर मैं वो रिवायत बयान कर देता हूँ कि हज़रत मुजाहिद से मरवी है कि जब हज़रत इमाम हुसैन रज़ियल्लाहु ताला अन्हु का सर मुबारक लाया गया, तो उसके जब यजीद के सामने रखा गया, उसने ये दो शेर कहे। अब वो दो शेर क्या थे, वो जो ना बंदे को सुनकर भी गुस्सा आ जाता है, यार ये कैसा आदमी है, एक तो गलती कर दी, उसके बाद फिर देखें हरकतें, देखें क्या कहता है। काश मेरे बुजुर्ग जो बदर में शरीक हुए, तेरे तीरों के बरसने से खजरज की परेशानी को देख लेते। अब देखें अगले शेर में क्या कहा, कहता है वो लोग खुश होते और खुशी से चिल्ला उठते और मुझे कहते हैं, यानी यजीद को कहते हैं कि तू शेर पढ़ने के लिए बाकी है। यानी कि ये हज़रत इमाम हुसैन रज़ियल्लाहु ताला अन्हु के सर मुबारक को देखकर भी खुश हो रहा है, खुशियां मना रहा है, और इसका ये अंदाज बड़ा जो है यानी कि मजीद जो है दिलों को और आशिकान हुसैन रज़ियल्लाहु अन्हु को ये जो है तकलीफ देने वाला है, तो इसको कहते हैं चोरी और ऊपर से सीना जोरी। अल्लामा बदरुद्दीन ऐनी अलरहमान ने ये लिखा है कि यजीद का तो बाद में भी ऐसा ऐसे यानी कि उसके जुमले और ऐसे अल्फाज थे, कअन्नहु क़त्ल ज़ुबाब, ये ऐसा जैसा कि गोया कि उन्होंने क्या कोई मक्खी को कत्ल कर दिया, कि किसी छोटी सी बात को हो गई, कोई बात ही नहीं है। तो ये इस तरह के अल्फाज जो ना मिलकर पढ़कर बड़ा जो ना दिल दुखता है कि करने के बाद भी इस तरह के अल्फाज कहना। बस अल्लाह तबारक व तआला हमें जो है हजरत इमाम हुसैन रज़ियल्लाहु ताला अन्हु जो उन्होंने सब्र किया और उनसे जो हमें दर्स मिलता है, अल्लाह ताला हम उस पर अमल की तौफीक दे।
ये असल में वाकया करबला ना हमें झंझोड़ झंझोड़ कर ये बताता है हर साल कि हम कब जागेंगे, हम कब सुन्नतों की खिदमत के लिए तैयार होंगे, हम कब इस दीन के लिए निकलेंगे, इसको फैलाएंगे, सफ़र करेंगे। दीन सेक्रीफाइस के जरिए फैला है, घर में बैठने से नहीं फैला है। आप हिस्ट्री पढ़ें इस्लाम की, लोग निकले हैं, आप अफ्रीका के जंगलों में जाकर देखें, आप वेस्ट अफ्रीका जाए, आप साउथ अफ्रीका जाए, आप ईस्ट अफ्रीका जाए, आप दुनिया के कोनों में जाए, सोशल मीडिया से नहीं फैलाता, सिर्फ बात करने से नहीं फैलाता। लोग गए थे, नेकी की दावत दी थी, दीन फैलाने के लिए भी, दीन को बचाने के लिए भी निकलना पड़ता है, कुर्बानी देनी पड़ती है। आज हम कुर्बानी देने से बड़े पीछे। इश्क में क्या बचाइए, इश्क में क्या लुटाइए, आले नबी ने लिख दिया सारा निसाब रेत पर, वो सारा लिख दिया, कुछ नहीं बचाना है। जब दीन की बात आ रही है तो 6 माह का अली असगर भी जा रहा है रब की रिजा के लिए, 18 साल का अली अकबर भी जा रहा है, और मोहम्मद भी कुर्बान हो रहे, कासिम भतीजा वो भी जा रहा है, भांजे भी जा रहे हैं, और खुद भी अपनी जान कुर्बान कर रहे हैं। लेकिन क्या इस दीन के लिए, इस दीन के लिए आज मस्जिदों की वीरानियां आप खुद गौर कर रहे हैं, जो हालात चल रहे हैं, कितनी मस्जिदें आबाद हैं, नमाज पढ़ना हुसैनियत है या नहीं है? स्टोरी करबला, वाकियात करबला हर दफा सुनते हैं, बस एक वक्ती तौर पर इमोशनल होते हैं और उसके बाद कुछ भी नहीं होता। असल जो चीज लेकर जानी है वो चीज हमारे अंदर नहीं होती। मुनीर भाई क्या मैसेज देना चाहते हैं आप? क्या वही बात है कि 10 मोहर्रम के मस्जिदें कितनी भर गई, कुरान की तिलावत करने वाले कितने भर गए? हमने पहले भी कहा कि امام حسین کا سر اقدس جب تن سے جدا ہوا اس کے بعد بھی تلاوت قرآن پاک ہو رہی ہے, اور یہاں امام حسین کے ماننے والوں کے سر تن سے جڑے ہوئے ہیں اور پھر بھی دیکھ کر قرآن نہیں پڑھ پاتے صحیح طرح, تو افسوس کی بات ہے یا نہیں ہے؟
سید صاحب, اصل حسینیت یہ ہے کہ اپنے آپ نو دین دے نال وابستہ کرنا. اج دے دور دے وچ بھی اگر تسی صحیح حسینیت ویکھنی ہے تو تسی مسجد دے وچ آن جان والے نو دیکھو کہ انہاں دی مسجد دے نال محبت کتنی ہے, نماز دے نال محبت کتنی ہے, قرآن پاک دے نال محبت کتنی ہے, وڈیاں دا ادب کتنا کردے نے, چھوٹیاں تے شفقت کتنی کردے نے. امام حسین رضی اللہ تعالی عنہ دی جو آپ دی بایوگرافی ہے انہوں اگر پڑھیا جاوے شروع تو لے کے آخر تکر آپ نے صبر, سخاوت, حسن اخلاق, یعنی جس جس چیز دا نبی کریم علیہ الصلوۃ والسلام نے درس فرمایا امام حسین رضی اللہ تعالی عنہ نے, آپ نے آخری وقت تک اس چیز دے بارے دے وچ آپ تعلیم فرماندے رہے. تے لیکن اج انفارچونیٹلی جیسا تسی فرمایا کہ اسی گل حسینیت دی کردے ہیں کہ جی اسی امام حسین رضی اللہ تعالی عنہ دی نیاز بھی کران گے, اسی اسال ثواب واسطے محفلاں بھی کران گے, لیکن صرف 10 محرم تکر, اس تو بعد کی حسینیت تے کی ساڈا عشق تے کی ساڈا پیار, لیکن اسی سر تو پیر تکر انفارچونیٹلی یزیدیت دے وچ ڈبے ہیں کہ جو کام یزید کر گیا نا, یا وہ سوچ رہے سی کہ اے کام کرنے نے, اج مسلمان انفارچونیٹلی وہ سارے کام کرن دیا, تے بڑے فخر دے نال کہندا ہے کہ جی میں کوئی گل نہیں جی, وقت دے نال اسی چانو چلنا پوے گا, اپنے وقت دے نال تبدیل نہیں کرو گے تو پیچھے رہ جاؤ گے. یعنی اے گل پوزیٹو لین دی بجائے نیگیٹو کاماں دے وچ لے گئے نے کہ وقت جڑا ہے سانو جہنم دی طرف دھکیل رہا ہے, اسی اس وقت دے پیچھے دوڑ رہے ہیں, لیکن جو وقت سانو جنت والے پاسے لے کے جا رہا ہے امام حسین رضی اللہ تعالی عنہ دے نال, اسی اس وقت نو بدر ہی نہیں کر دے.
بات تو وہی ہے کہ یوں ہی نہیں جہاں میں چرچا حسین کا, کچھ دیکھ کر ہوا ہے زمانہ حسین کا. سچی بات تو یہ, سر دے کے دو جہاں کی خریدی ہے حکومت, مہنگا پڑا ہے سودا یزید کو حسین کا. آج کہاں ہے, کہاں ماننے والے, کہاں اس کے چاہنے والے. 22,000 کا لشکر تھا, آج پوری ان کی نسلیں برباد ہو گئی ہے, اور ایک بچے تھے امام زین العابدین رضی اللہ تعالیٰ, امام حسین رضی اللہ تعالیٰ عنہ کے ایک شہزادے بچے تھے, وہ بھی بیمار تھے, اور یا 22,000 کا لشکر. لیکن آپ دیکھیں تاریخ اٹھا کے, آج دنیا میں وہ جو ایک بچے تھے امام زین العابدین رضی اللہ تعالیٰ, ان کی نسل سے سید اور سادات موجود ہیں, اور ان کی نسلیں ختم ہو گئی, نام و نشان تک نہیں ہے ان لوگوں کا. یہ ہوتا ہے جو دین کے لیے قربانی دینا جانتے ہیں, جو رب کی اطاعت کرتے ہیں, جو دین پر چلتے ہیں, جو اللہ کے احکام کو مانتے ہیں, وہ پھر کبھی ختم نہیں ہوتے.
Definitely شاہ صاحب, and this we would say is the outcome of having enmity towards Ahlul Bayt, that when a person has bughs, malice, enmity, hatred towards the Ahlul Bayt, then he only faces destruction, meaning his iman is not even salamat, his iman is not even intact in that situation. What happened with Yazid, what happened with his followers, and the ulama have written in length what happened to Shimr, what happened to the others, all of those who were involved, they died such many, even on the plains of Karbala, right there before everyone's eyes, they died such painful deaths. But when the hearts are sealed, when the hearts have a seal upon them, then people can't differentiate between right and wrong. So this kafila, this blessed kafila, reaches the plains of Karbala, and as you said, thousands in opposition, in the opposition army, they're so foolish, so ignorant, they still don't realize that Imam Sahib, he's not come for battle, he's not come for war. Who comes with young children? Who comes with 6 months old?
There's only 72 and 22,000 there.
It's just so, we think about it, we ponder and we think they're so foolish, so ignorant. But like you said, the hearts were sealed. Sure. And there they were just intoxicated with power, love for power, love for position. Obviously, Yazid was paying them worldly wealth, this worldly money that destroyed them all. So even in the plains of Karbala, Imam Sahib is trying to make them, you know, rectify their states, but still they do not listen. One by one, as we've been touching upon it, the blessed members of that qafila, they are martyred one by one. And when the young Ali Asghar, Imam Sahib wants water for his young child, he asks for water. What does he receive in reply? An arrow. Allah. He receives an arrow in the throat, Ali Asghar. The Furat, they tried to obviously ensure that no water access was available as well. But here the ulama say that again, Imam Hussein, his tasarruf, he was a high-ranking sahabi as well. If he wanted, he could have made that water, you know, appear next to him. But this was a test, as ustaz have touched upon it as well. And you have to stay content with the will of Allah subhanahu wa ta'ala. So like this, there's the women folk, the blessed women of the Ahlul Bayt there, the children there, they all see that. And eventually, these ruthless, these heartless people even take the life of Imam Hussein radiallahu ta'ala. And what happened thereafter as well, time does not permit, but the blessed sister of Sayyidina Imam Hussein radiallahu ta'ala, when she sees the bodies of the Ahlul Bayt,
Allah,
and they've been trampled upon, they're in that state, and she's lamenting, she's seeing that state. You know, today people, you know, there's so many social sciences and there's so many studies into trauma, that somebody went through something at a young age and that affected him for the rest of his life. And in reality, our problems are nothing compared to the Ahlul. Imagine the scars that left on their hearts. Like you said, Imam Zainul Abidin, a young child, for him to see one by one his family members being martyred before him. But still, he did not backtrack. He went on to become the Imam of his time as well, alhamdulillah. So there's a massive lesson for us. As you said, sacrificing is the way to revive Islam. And what we learn from the Battle of Karbala is that Husseini way is to remain patient in times of difficulty, and the Yazidi way is to oppress. Now today, those who oppress, they need to ask themselves, whose way are we upon? And those who are patient in the face of oppression, they are obviously upon the way of Imam Hussein. Just briefly, Sayyid Sahab, Allah Hazrat Rahmatullahi Ta'ala Alayhi has mentioned ways that people oppress others. It's not only physical, there's so many different ways. Allah Hazrat has given 18 ways. I just mentioned a few of them. Swearing at someone, this is also a form of oppression. Taunting, mocking, ridiculing, not repaying a loan. Stealing is also a form of oppression as well. Looting, gambling, all of these things, causing harm to neighbors, obstructing the pathways. These are all forms of oppression. And Yazidis, they did all of this and much more as well. So we need to think today that, are we causing oppression? Are we harming others? If we are, then that title of Yazidi will apply. If we are safe from oppressing others and we're patient in times of difficulties, then we can be truly deserving of the title Husseini. So the lesson of Karbala teaches us that if needs be, we sacrifice everything. And Mufti Ahmad Yarkhan Naimi Rahmatullahi Alayhi so beautifully says that whenever you face any difficulty in life, recall the difficulty of Karbala.
Allah.
Your difficulty will seem so minute, so small. And this is the truth. Like, we have never been through anything like that. We never will. And the way Imam Hussein radiallahu anhu, he bared this, he was patient, and he knew this was the will of Allah subhanahu wa ta'ala. This is why, until today, until Qiyamah, in fact, we'll be singing the praises of Imam Hussein radiallahu anhu as well.
Ji Tariq bhai, aap kya farmaye?
Sahi sahab, aisa bhi hota hai baz aukaat कि जिनको कब्र में अजाब दिया जाए लेकिन उन लोगों को बाज़ को तो दुनिया में भी जो ना अजाबात देखना और झेलना पड़ते हैं. अब अगर यहाँ पर हम देखें तो वो लोग के जिन्होंने इमाम हुसैन रज़ियल्लाहु ताला अन्हु का सर कलम किया, जुल्म व ज़्यादतियाँ की, उनका जो है ना दुनिया में भी जो है इबरतनाक अंजाम जो है ना देखा लोगों ने. यहाँ पर मैं इमाम तिरमिज़ी ने और इसी तरह से इमाम तबरानी ने एक रिवायत जिक्र की, वो मैं बयान कर देता हूँ. तो वो कहते हैं कि जब ये इस बदबख्त का, उबैदुल्लाह बिन ज़ियाद का, जब ये सर लाया गया, इसका और इसके असहाब यानी जिसके साथ लोग थे उन सब का जो है सर मस्जिद पे रख दिया गया. अच्छा, फिर क्या हुआ, जब सर रखे हुए थे तो कहते हैं कि मैं वहाँ से गुजरा, फन तही तो इलैहिम वहुम यकुलूना, तो मैं वहाँ पर रुक गया और वहाँ पर लोग कुछ कह रहे थे. क्या कह रहे थे, ये आवाज़ आ रही थी लोगों की तरफ से, आ गया भाई आ गया, क्या आ गया, तो एक सांप था. वो सांप उन सारे सरों में से होता हुआ और गुजरता हुआ जा रहा था. जब उबैदुल्लाह बिन ज़ियाद का सर आया तो वो उसके नथनों में, यहां पर वो गुजर गया. और तो ये रावी कहते हैं, हजरत उमारा कहते हैं, वो थोड़ी देर वहीं पर ही रहा, उसके उबैदुल्लाह बिन ज़ियाद के नथनों में रहा. सुम्मा खरजत, फिर निकल गया, फिर वो गायब हो गया. सुम्मा कालू, फिर लोगों ने कहना शुरू कर दिया थोड़ी देर बाद, कज्जात कज्जात. तो इसी तरह से दूसरी मरतबा, तीसरी, कहते हैं कि तीन मरतबा तो मैंने ये अमल देखा और उसके बाद मैं वहां से चला गया. ना जाने कब तक उनको ये अजाब जो है दुनिया में इनको मिलता रहा होगा.
इसलिए कहते हैं, इब्ने साद रे की हुकूमत तो क्या मिली, जुल्मो जफा की जल्द ही तुझको सजा मिली. ऐ शिमर नाबकार शहीदों के खून की, कैसी सजा तुझे अभी ये ना सजा मिली. ए तिश्नगाने खूने जवानाने अहले बैत, देखा कि तुमको जुल्म की कैसी सजा मिली, कुत्तों की तरह लाशें तुम्हारे सड़ा किए, घूरे पे भी ना गोर को तुम्हारी जा मिली, रुसवाए खल्क हो गए, बर्बाद हो गए, मर्दूद तुमको जिल्लत हर दो सरा मिली, तुमने उजाड़ा हजरत जहरा का बोस्ता, तुम खुद उजड़ गए, तुम्हें ये बद्दुआ मिली, दुनिया परस्तो दुई दीन से मुंह मोड़ कर तुम्हें दुनिया मिली, ना ऐशो तरब की हवा मिली, आखिर दिखाया रंग शहीदों के खून ने, सर कट गए अमाना तुम्हें एक जरा मिली, पाई है क्या नईम उन्होंने अभी सजा, अभी तो कुछ भी नहीं पाया है, यकीन करें जो जुल्म किया था उसकी सजा कुछ भी नहीं है, ये जो भी हो रहा है इनके लाशों के टुकड़े किए गए, लेकिन पाई है क्या नहीं उन्होंने अभी सजा, देखेंगे वो जहीम में जिस दम सजा मिली। और जुल्म करने वालों के लिए एक लेसन है ये कि वक्ती तौर पे आपको दिख रहा है लेकिन इसका अंजाम अच्छा नहीं है, जैसे इनके साथ हुआ। अल्लाह हम सबको जुल्म करने से बचाए, और जो कर रहे हैं अल्लाह उनको हिदायत अता फरमाए, उनके शर से महफूज फरमाए। मनकबत अगर मुनीर भाई सुना दें और फिर इंशाल्लाह इख्तिताम की तरफ चलते।
صلوا على الحبيب صلى الله تعالى على محمد صلى الله عليه وآله وسلم
سيدنا كربلا
प्यास की, तीन दिन की भूख और प्यास, और आशकान रसूल आशकान साहबा और अहले बैत खास तौर पे इन दिनों में पानी के हवाले से तरकीब करते हैं, लोग पानी पिलाते हैं, शरबत पिलाते हैं, बहुत अच्छी बात है, लेकिन कुछ ऐसे इलाके भी हैं दुनिया में जहां कंटिन्यू पानी की प्रॉब्लम है। अक्सर हम अपने उन्हीं इलाकों में पानी देते थे जहां पानी वाफिर मकदार में मौजूद है, दे ऑलवेज हैव water in big amount, but there are some deserted areas where they desperately need water and the basic necessities. To main aap se bhi request karunga ke Imam Hussain radhiyallahu ta'ala anhu شہدائے کربلا کے ایصال ثواب کے لیے ہو سکے تو دعوت اسلامی کے ایف جی آر ایف ڈپارٹمنٹ کا ساتھ دیں، کھانا کھلانے چاہتے ہیں امام حسین کے ایصال ثواب کے لیے، تو اس طریقے کے ڈفرینٹ ڈفرینٹ کام آپ کر سکتے ہیں، اور اس سے جو ہے جو ثواب جو ہے انشاءاللہ آپ کے بھی نامہ اعمال میں ہوگا، اور نیت یہ کریں کہ یہ امام حسین ان کے جو رفقات ہیں ان کے ایصال ثواب کے لیے، تو انشاءاللہ آپ کو اس کی بہت برکت ملے گی۔ بالکل اینڈ میں اور آخری کیا میسج آج کے ٹاپک کے حوالے سے دینا چاہتے ہیں؟
The reality is, Sayyid Sahab, that in this particular day and age, as Munir Bhai also touched upon, we are also seeing the same sort of battle, Yazidiyat versus Husainiyat. But there's so many different forms today, meaning misuse of social media, people cutting off ties, like all sorts of oppression. One is oppressing someone else, one is oppressing your own self. And Yazid was oppressing his own self as well. His nafs ammara destroyed him, meaning his carnal desires. So here today we have to look at, okay, you're not physically oppressing someone, but are you oppressing yourself as well? So Yazid would oppress himself. And Imam Hussein was so pure in soul, pure in deeds, ibadah. We need to follow that way to gain spirituality. Today the biggest issue is Muslims have, they don't develop that spirituality. And then they become so confused, misguided, and look here, there and everywhere for peace, spend thousands of pounds, they still won't attain that peace. Why? Because Allah bi dhikri Allahi tatma'innul qulub. The peace thereafter is in the remembrance of Allah. So we need to adopt true Husainiyat, inshallah, in this day and age, and to fight all the fitna that is out there, inshallah.
Subhanallah. Tariq bhai, kya?
Bas yeh arz karunga ke ahle bayt ikram, sahaba ikram, aur imam Hasan radhiyallahu ta'ala anhuma ke ہم ان کی سیرت پر چلنے کی کوشش کریں، ان کے فرامین اور ان کے اعمال کو دیکھتے ہوئے اپنی زندگی کو تبدیل کرنے کی کوشش کریں۔
منیر بھائی، آپ کیا میسج دیں گے؟
تو میسج جڑا وہ میرا یہی ہے کہ الحمدللہ اس دور دے وچ دعوت اسلامی ایک ایسی تنظیم ہے کہ جو الحمدللہ عز و جل جن دے ایک ہاتھ دے وچ دامن اہل بیت ہے تے دوسرے ہاتھ دے وچ دامن صحابہ ہے، تے بس تسی اپنے آپ نو اس تنظیم دے نال وابستہ فرماؤ، تے ایہی اصل حسینیت اس طرح اس انداز دے نال ہے کہ انشاءاللہ عز و جل تسی نہ ادھر جاؤ گے تے نہ ادھر جاؤ گے، تسی انشاءاللہ سیدھے جنت جاؤ گے انشاءاللہ۔
In the end, I would like to say this thing that کہ زندگی بہت چھوٹی ہے، اس کو نیکیوں میں گزار دیں۔ The way امیر اہل سنت is leading us کہ حسینیت کی طرف ہمیں لے کر جا رہے ہیں، اور پوری دنیا میں جس طرح حسینیت پھیلا رہے ہیں، آئیے ان کا ساتھ دیتے ہیں۔ سنتوں کو پھیلانا ہے، دین کے پیغام کو عام کرنا ہے، تو آئیے دعوت اسلامی کا ساتھ دیں۔ اللہ تعالی ہم سب کو حسینیت پر چلنے کی توفیق عطا فرمائے، اور امام حسین کے اس مشن کو اللہ تعالی ہمیں جو ہے وہ آگے بڑھانے کی سعادت دے، اور قیامت تک یہ مشن جاری اور ساری رہے۔ آمین۔ بجاہ النبی الامین صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ Jannah, the path of knowledge.